मेरो एउटा समस्या भनेको खोजेको सामान नभेट्नु हो। गत बिहीबारको कुरा हो, इथन स्कुलको लागि ढिलो भइरहेको थियो, तर म भने इथनको ज्याकेट नै धुइँ धुइँदै खोजिरहेको थिएँ। मैले ता उति खोजी हिँडेँ तर ज्याकेट फेला पार्न सकिनँ। नगिनाले मलाई सङ्घर्ष गरिरहेको देखिन् र भनिन्, हनी तपाईँ गलत ठाउँमा खोजिरहनु भएको छ, ज्याकेट ढोकामा झुन्ड्याएको छ। तर यति मिठो गरी त भनिनन्, मैले ढोकातिर हेरेँ र ज्याकेट झुन्डिरहेको थियो। मलाई लाग्छ यो हरेक श्रीमानहरूको समस्या के भएको, कहिले केही पो भेटिँदैन त। कहिलेकाहीँ हामीले खोजेका कुराहरू नभेटाउनुको कारण हामी गलत ठाउँमा खोजिरहेका हुन्छौँ। मलाई लाग्छ कि हाम्रो क्रिस्चियन जीवनको सन्दर्भमा पनि यस्तै भन्न सकिन्छ। हामी आफ्नो मुक्ति, शुद्धता र भक्तिमा वृद्धि हुन खोज्छौँ, तर अक्सर हामी गलत ठाउँमा खोजिरहेका हुन्छौँ। अर्थात् नीति नियम, व्यक्तिगत अनुभव, रहस्यवादी अभ्यास, तपस्वी जीवनहरूमा हामी खोजिरहेका हुन्छौँ। यी गलत ठाउँहरूको विषयमा हामीले गत हप्ता हेऱ्यौँ र आज हामी सही ठाउँको विषयमा हेर्नेछौँ। कृपया कलसी तीन अध्यायलाई मसँग आफ्नो बाइबलमा पल्टाउनुहोस्। कलसी तीन अध्याय, आज हामी पद एकदेखि चारसम्म हेर्नेछौँ। कलसीको पत्र नयाँ करारमा पर्दछ र मैले जस्तै बाइबल प्रयोग गर्नुभएको छ भने, ठुलो ठुलो खालको बाइबल छ भने यसलाई तपाईँले पृष्ठ सङ्ख्या 1610 भेटाउन सक्नुहुन्छ। 1610 यो नयाँ करार पर्दछ र तपाईँलाई यो पत्र भेटाउन अलिक मुस्किल भइरहेको छ भने तपाईँले दायाँ बायाँ मानिसहरूसँग तपाईँले सहायता लिन सक्नुहुन्छ। कलसी तीन अध्यायको 1-4 यसकारण यदि तिमीहरू ख्रिस्टसँग जी उठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रिस्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ। माथिको कुरामा मन लगाऊ, पृथ्वीमा भएका कुरामा होइन, किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको छ। ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। हामी ख्रिस्टियन जीवन जिउन चाहन्छौँ, हामी ख्रिस्टका चेलाहरू जस्तै भएर जिउन चाहन्छौँ, हामी भक्तिको जीवन जिउन चाहन्छौँ, हामी पवित्रतामा वृद्धि हुन चाहन्छौँ, हामी आत्मिक रूपमा बढ्न चाहन्छौँ। यो हरेक ख्रिस्टियनको चाहना हो, तर कसरी? हामीले गर्नुपर्ने तिनवटा काम छन्, तिनवटा काम। पहिलो, हामीले हाम्रो विगतको वास्तविकतालाई सम्झन आवश्यक छ। दोस्रो, हामीले हाम्रो वर्तमान जिम्मेवारीलाई बुझ्न आवश्यक छ। र तेस्रो, हामीले हाम्रो भविष्यको महिमालाई हेर्न आवश्यक छ। पहिलो, हामीले हाम्रो विगतको वास्तविकतालाई सम्झन आवश्यक छ। दोस्रो, हामीले हाम्रो वर्तमान जिम्मेवारीलाई बुझ्न आवश्यक छ। र तेस्रो, हामीले हाम्रो भविष्यको महिमालाई हेर्न आवश्यक छ। सो तपाईँले वचनको बुदा टिपिरहनु भएको छ भने तिनीहरूको कुरा लिनुहोस्, टिप्नुहोस्। पहिलो, हाम्रो विगतको वास्तविकता, दोस्रो, हाम्रो वर्तमान जिम्मेवारी, र तेस्रो, हाम्रो भविष्यको महिमा। तिनवटा कुराहरू, हाम्रो विगतको वास्तविकता, हाम्रो वर्तमान जिम्मेवारी र हाम्रो भविष्यको महिमा। यो तिनवटा बुदाहरू हामी एक पछि अर्को गर्दै हेर्दै जानेछौँ र तिनवटा बुदाहरूले यो कलसी तिन अध्यायको 1-4 पदलाई सारांशित गर्दछ। र म जे भन्न गइरहेको छु त्यो अरू केही नभएर यही बाइबलमा भएको यही परमेश्वर वचनको व्याख्या हो। र हामी पहिलो बुदा हेर्नेछौँ, हाम्रो विगतको वास्तविकता। एक पद एकलाई हेर्नुहोस् न आफ्नो बाइबलमा। यसकारण यदि तिमीहरू ख्रिस्टसँग जी उठाएका छौ भने माथिको कुराहरूको खोजी गर। हामी अगाडिको वाक्यांशलाई मात्र लिनेछौँ, यसकारण यदि तिमीहरू ख्रिस्टसँग जी उठाएका छौ भने। सो पावलले के गरिरहेको छ भने, पावलले कलसीका विश्वासीहरूलाई ख्रिस्टसँगै तिनीहरू आत्मिक रूपमा पुनरुत्थान भइसकेका छन् भन्ने कुराको सम्झना दिलाइरहेका छन्। ख्रिस्टमाथिको विश्वासद्वारा कलसीका विश्वासीहरू ख्रिस्टसँगै जी उठाएका छन्। तर ख्रिस्टसँग जी उठाइनुभन्दा पहिला तिनीहरू आफ्ना पाप र अपराधहरूमा मरेका थिए। तिनीहरू मात्र होइन, हामी पनि हाम्रो पाप र अपराधहरूमा मरेका थियौँ। हामी परमेश्वरको जीवन बिना थियौँ, हामी यस संसारको प्रणालीको सिस्टमको दास थियौँ, हामी अन्धकारको राज्यमा थियौँ, सैतान हाम्रो राज्यको शासक थियो, हामी असहाय, निराश र नरकको लागि श्रापित मानिसहरू थियौँ। तर परमेश्वरले कलसीको विश्वासीहरूलाई हामीहरूलाई हाम्रा आफ्ना अपराधहरूमा मरेको अवस्थामा छाड्नु भएन। आफ्नो महान कृपा र अनुग्रहमा उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई संसारमा पठाउनुभयो र हाम्रा अपराध र पापहरूमा मरेका छँदै ख्रीष्ट हाम्रो खातिर मर्नुभयो। हामी आदमसँगै मरेका थियौँ, हाम्रो पहिलो अभिभावक, तर अहिले खण्डअनुसार हामी ख्रीष्टसँगै जी उठाइएका छौँ, हाम्रो अन्तिम बेटर आदम अभिभावक। हामी धर्मी ठरिएका छौँ, हाम्रा पापहरू क्षमा गरिएका छन्, हामीले छुटकारा पाएका छौँ र हामी परमेश्वरको सन्तान भएका छौँ। यदि तपाईँ र म ख्रीष्टसँगै जी उठाइएका छौँ भने हाम्रो पुरानो मनुष्य, त्यो ओल्ड म्यान, त्यो पुरानो मानिस मरेको छ र अब हामीसँग नयाँ मनुष्य त्यो छ, अथवा हामीसँग नयाँ जीवन छ, हाम्रो नयाँ जीवन सुरु भएको छ र यस नयाँ जीवनको स्रोत मूल ख्रीष्ट हुनुहुन्छ। यसैले हामीले ख्रीष्टको खोजी गर्नुपर्ने हुन्छ, हाम्रो जीवनको खोजी गर्नुपर्ने हुन्छ। सुप्रियहरू, ख्रिस्टियनहरू आत्मिक तवरमा जीवित भएका छन्। एक समय उनीहरू पापमा अरू मानिसहरू चाहिँ मरेका थिए, तर अब उनीहरू जीवित भएका छन्, उनीहरू ख्रीष्टसँगै जी उठाइएका छन्, उनीहरू फेरि जन्मेका छन्। अब हामी हाम्रो पाप र अपराधमा मरेका अवस्थामा छैनौँ, हामी जी उठाइएका छौँ, हामीसँग नयाँ हृदय छ र जी उठाएर हामी स्वर्गीय स्थानहरूमा बसालिएका छौँ। ख्रिस्टियनहरू, तपाईँ र म अहिले यतिखेर आत्मिक रूपमा स्वर्गमा ख्रिस्टसँग, परमेश्वर अन्य स्वर्गीय प्राणीहरूसँग छौँ, हामी ख्रिस्टसँग आत्मिक रूपमा शासन गरिरहेका छौँ। एफिसी हामीलाई एक अध्यायले दुई अध्यायले त्यही बताउँदछ। तर जहाँ तपाईँ र म अहिले आत्मिक रूपमा छौँ, शरीरमा हामी पृथ्वीमा छौँ, आत्मिक रूपमा हामी ख्रिस्टसँग उठाइएका छौँ, त्यहाँ एक दिन हामी ख्रिस्टको आगमनमा शारीरिक रूपमा पनि पुग्नेछौँ। र यो वास्तविकता कि यदि हामी ख्रिस्टसँगै जी उठाइएका छौँ भने, यदि हामी ख्रिस्टसँगै जीवित पारिएका छौँ भने, यसले एउटा जिम्मेवारी त फोटो ल्याउँदछ। तर भक्तिको जीवन जिउनुभन्दा पहिले, पवित्रताको चाह गर्नुभन्दा पहिले, ख्रिस्टको चाह गर्नुभन्दा पहिले हामी आत्मिक रूपमा पुनर्जीवित हुन आवश्यक छ। यदि हाम्रो जीवनमा यो आत्मिक पुनरुत्थानको घटना घटेको छैन भने नीति नियमले कति पनि फाइदा दिँदैन। यदि तपाईँ मेरो जीवनमा यो आत्मिक पुनरुत्थानको घटना घटेको छैन भने, यदि तपाईँहरूमा ख्रिस्टसँग जी उठाएको छैन भने, तपाईँ र मेरो जीवनमा पापको विरुद्धमा कुनै युद्ध वा पवित्रताको लागि कुनै प्रयास नै हुने छैन। मरेको मानिस पापसित लड्दैन, हामीलाई थाहा छ। मरेको मानिसले सङ्घर्ष गर्दैन, मरेको मानिस पवित्रताको लागि मरेको मानिसले त्यो प्रयासै गर्दैन। ख्रिस्टसँगै जी नउठाइएसम्म तपाईँमा त्यो पापलाई मार्ने कुनै इच्छा हुँदैन, शारीरिक कामहरूसित लड्ने कुनै इच्छा हुने छैन, पवित्रता र भक्तिको जीवनको लागि कुनै चाहना हुने छैन। पहिले ख्रिस्टसँग जी उठाइनु पर्यो। यदि ख्रिस्टसँग जी उठाइएको छैन भने परमेश्वरको वचन पढ्ने इच्छा हुने छैन, एक स्वास्थ्य चर्चको जवाफदेही सम्बन्धमा रहने इच्छा हुने छैन, एक अर्कालाई प्रेम गर्ने इच्छा हुने छैन, ख्रिस्टको आदर गर्ने कुनै इच्छा हुने छैन, त्यो प्रयास, लडाइँ, सङ्घर्ष भन्ने हुने नै छैन। ख्रिस्टसँग जिउ नउठेसम्म जीवनमा भएका पापहरूप्रति कुनै संवेदनशीलता नै हुने छैन। त्यो फिलै गर्नु न तपाईँ, यदि तपाईँ ख्रिस्टसँग जिउ उठाइनु भएको छैन, तपाईँ र म हाम्रो पाप र अपराधमै मरेको छौँ भने पापसँगको सङ्घर्ष गर्ने कुरा नै हुने छैन। त्यसैले प्रियहरू, हाम्रो निम्ति प्रश्न यो होइन कि के तपाईँ उपवास बस्नुहुन्छ, के तपाईँ दर्शनहरू देख्नुहुन्छ, के तपाईँ आराधनाको समयमा तपाईँको शरीरमा काँडाहरू उम्रेको महसुस गर्नुहुन्छ, के तपाईँ दशंसा दिनुहुन्छ, के तपाईँ चर्च जानुहुन्छ। प्रश्न यो होइन। सबैभन्दा मुख्य प्रश्न भने, के तपाईँ ख्रिस्टसँगै जी उठाइनु भएको छ, के तपाईँको आत्मिक पुनरुत्थान भएको छ, के तपाईँ नयाँ सृष्टि बन्नुभएको छ, के तपाईँ नयाँ मानिस बन्नुभएको छ। त्यसकारण पावलले आफ्नो पत्र यसरी सुरु गर्छ, यसकारण यदि तिमीहरू ख्रिस्टसँग जी उठाएको छैन भने, यदि यो वास्तविकता तपाईँले मेरो जीवनमा घटेको छैन भने, माथि कुराहरूमा मन लगाउने कुरा, ख्रिस्टलाई खोज्ने कुराहरू, उहाँको पछि भाग्ने कुरा, उहाँलाई सबैभन्दा ठुलो धन ठान्ने कुरा हाम्रो जीवनमा हुने छैन। तर यदि तपाईँ ख्रिस्टसँग जी उठाइनु भएको छ भने, यदि तपाईँ ख्रिस्टसँग जी उठ्नुभएको छ, तपाईँले नयाँ जीवन पाउनुभएको छ भने, तपाईँको एउटा जिम्मेवारी छ। आजको वचनको दोस्रो हुँदा, हाम्रो वर्तमान जिम्मेवारी, विगतमा हाम्रो विगतको वास्तविकता, हामी ख्रिस्टसँग जी उठाइएका छौँ, हाम्रो वर्तमान जिम्मेवारी, पद एक र दुईलाई नै हेर्नुहोस् न। यदि यसकारण यदि तिमीहरू ख्रिस्टसँग जी उठाएका छौ भने, माथिका कुराहरूको खोजी गर जहाँ ख्रिस्ट हुनुहुन्छ, र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ। माथिको कुरामा मन लगाओ, पृथ्वीमा भएका कुराहरू कुरामा होइन, किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको छ। पहिलो बुदा एकदमै छोटो थियो र यस्तो नसोच्नुहोस् कि वचन आज छोटो हुनेवाला छ, दोस्रो बुदा एकदमै लामो हुनेवाला छ। कृपया धैर्य धारण गर्नुहोला। सेवकाईको दौरानमा म केही वर्ष म बागलुङ गएको थिएँ। बागलुङ यहाँलाई थाहा छ होला, बागलुङ बागलुङमा एकदमै चर्चित लामो झोइलुङ्गे पुल छ। म पुल हेर्न निकै उत्साहित थिएँ। म पुल भएको ठाउँमा पुगेँ पनि, तर जब म झोइलुङ्गे त्यो झोलुङ्गे पुलमाथि हिँड्दै थिएँ, यसो मुनतिर हेरेको त खोला त कति तल हो तल पर, त्यो देख्ने बित्तिकै मेरो खुट्टा थरथर काम्न थाल्यो। म दुवै हातले पुलको बारमा समातेर उभिरहेँ, अगाडि बढ्नै सकिनँ। त्यसपछि मसँग जानुहुने भाइले मलाई भन्नुभयो, दाइ मुनितिर नहेर्नुहोस्, सिधा पर डाँडा माथितिर हेर्नुहोस्। पुल बिचमा कोप्रो परेको थियो र पल्लो छेउ अलिक उकालो परेको थियो, अनि मैले भाइको कुरा माने र पर माथितिर हेरेर म हिँड्न थालेँ र म सफल भएँ। यदि तपाईँ आत्मिक परिपक्वतामा बढ्न चाहनुहुन्छ भने तपाईँले पनि मुनितिर हेर्न छाड्नुपर्ने हुन्छ, पृथ्वीतिर हेर्न छाड्नुपर्ने, पृथ्वी कुराहरूमा हेर्न छाड्नुपर्ने हुन्छ, तपाईँले माथितिर हेर्नुपर्ने हुन्छ, तपाईँले ख्रिस्टलाई हेर्नुपर्ने हुन्छ, तपाईँले ख्रिस्टलाई खोज्नुपर्ने हुन्छ, तपाईँले ख्रिस्टलाई चिन्नुपर्ने हुन्छ, उहाँलाई प्रसन्न पार्ने कुराहरू तपाईँले जान्नै पर्ने हुन्छ। आफूभित्र हेर्नुको साटो, आफ्नो उपासनालाई हेर्नुको साटो, आफ्नो शरीरलाई शास्ति दिनको साटो, आफूलाई हिहाउनको साटो, यी सबै कुराहरूमा हेर्नको साटो, आफ्नो आत्मागत ती अनुभवहरूको पछि लाग्नको साटो हामीले माथितर्फ ख्रिस्टतर्फ हेर्नुपर्ने हुन्छ। तर गलत ठाउँमा हामी अक्सर गलत ठाउँमा हेरिरहेको हुन्छौँ। हामीले हेर्नुपर्ने माथितिर ख्रिस्टतर्फ, तर हामी आफूभित्र र तल तलतिर हेरिरहेका हुन्छौँ। त्यस कारण पावलले भन्छन्, यदि तिमीहरू ख्रिस्टसँग जी उठाएका छौ भने माथिको कुराहरूको खोजी गर जहाँ ख्रिस्ट हुनुहुन्छ। सो सकारात्मक रूपमा हामीले माथिको कुराहरूको खोजी गर्नुपर्छ, वा पद दुईको क अनुसार हामीले माथिको कुरामा मन लगाउनुपर्छ। सो माथिले स्वर्गलाई जनाउँछ र पावलले हामीलाई स्वर्गको कुराहरूमा हाम्रो मन लगाउन यहाँनिर आग्रह गर्दैछन्। तर हामीले के बुझ्नुपर्छ भने पावलले यहाँ स्वर्गका भौतिक कुराहरूको खोजी गर्नुपर्छ भनी भनिरहेका छैनन्। उदाहरणको लागि स्वर्ग सुन्ने बनिएको छ भने हामीले सुन्दै आएको, सिक्दै आएको, सुनको सडकको बारेमा सुन्दै आएको, हामीहरूमध्ये कतिजना बाल सङ्गतिमा सुनको सडकको बारेमा सिक्दै हुर्क्यौँ र सुनको सडकलाई लिएर निकै उत्साहित हुने गर्थ्यौँ। ओहो, एक दिन त हामी सुनको सडकमा हिँड्ने भयौँ, सुनको सडकमा हिँड्न पाइने भयौँ। कतै स्वर्गको बारेमा तपाईँलाई उत्साहित पार्ने कुरा अहिले पनि सुनको सडक नै त छैन। पावलले स्वर्गको त्यो भौतिक वा भौगोलिक कुराहरूको खोजी गर भनिरहेका छैनन्, तर स्वर्गमा बस्नुहुने व्यक्तिलाई खोज्न आग्रह गरिरहेका छन्। उहाँमा आफ्नो मन लगाउन सुझाव दिइरहेका छन् र यो खोजी जीवनको कालमा एकपटक गरिने खोजी होइन, यो एक निरन्तर गरिने खोजी हो। र यदि तपाईँ ख्रिस्टसँग जी उठाइनु भएको छ भने तपाईँको जिम्मेवारी भनेको केवल ख्रिस्टको खोजी गर्नु, माथिको कुराहरूमा मन लाउनु। यदि तपाईँ ख्रिस्टसँग माथि उठाइनु भएको छ भने तपाईँको माथि हुनुपर्ने हुन्छ, किनकि तपाईँ पृथ्वीमा शरीरमा हुनुहुन्छ तर आत्मामा हुनुहुन्न। सो प्रियहरू, त्यसकारण ख्रिस्टलाई खोज्नुहोस्, चङ्गाईलाई होइन, ख्रिस्टलाई खोज्नुहोस्, सपना दर्शन अनुभवलाई होइन, ख्रिस्टलाई खोज्नुहोस्, धन स्वास्थ्य धन र समृद्धिलाई होइन, ख्रिस्टलाई खोज्नुहोस्, तपाईँको आफ्नै व्यक्तिगत करियर र सफलता होइन, सबै कुराभन्दा माथि ख्रिस्टलाई खोज्नुहोस्। मेक इट योर एभ्री एम एन्ड पर्स्यू इन लाइफ टु नो क्राइस्ट, सिक क्राइस्ट, नो क्राइस्ट। यदि तपाईँ ख्रिस्टसँग जी उठाइनु भएको छ भने, यदि तपाईँ नयाँ गरी जन्मनु भएको छ भने, यदि तपाईँ एक नयाँ सृष्टि हुनुहुन्छ भने, तपाईँ एक स्वर्गीय मानिस हुनुहुन्छ भने, यदि तपाईँ नयाँ मानिस बन्नुभएको छ भने, तपाईँको खोजी संसारका मानिसहरूभन्दा नयाँ फरक हुनुपर्छ। अब तपाईँ पुरानो मानिस होइन, तपाईँ मरेको मानिस होइन जसले संसारको कुराहरूको खोजी गर्छ। सो तपाईँको ध्यान कतातिर छ प्रिय, तपाईँ के कुराको पछि लागिरहनु भएको छ? कृपया मलाई गलत नबुझ्नुहोस्, हामीलाई गाँस बाँस कपासको आवश्यकता छैन भनेर यहाँ पावलले सिकाइरहेको छैन र मैले पनि त्यो भनिरहेको छैन। हामीलाई ती कुराहरूको खाँचो छ। त्यसकारण बाइबलमा हामीलाई परमेश्वर हाम्रो पिताहरूले ती कुराहरू जुटाइदिने प्रत्यय गर्नुभएको कुराहरू पाउँदछौँ। हाम्रो स्वर्गीय पिताहरूलाई हामीलाई के को खाँचो छ भन्ने कुरा उहाँलाई थाहा छ। हामीले काम गर्नुपर्छ, हामीले कमाउनुपर्छ, बचत गर्नुपर्छ, हाम्रो परिवारलाई हामीले पाल्नुपर्छ, आवश्यकताहरू हामीले पुरा गर्नुपर्छ, खाँचोहरू हामी पुरा गर्नुपर्छ। तर हामी यी सबै चिजहरूको पछि लाग्न चाहँदैनौँ, किनकि संसार यी सबै चिजहरूको थोकहरूको पछि लाग्दछ, किनकि यी थोकहरूमा हामी हाम्रो जीवन देख्दैनौँ। हाम्रो आवश्यकता हुन् तर हाम्रो जीवन होइनन्। किनकि हाम्रो मुख्य उद्देश्य, हाम्रो जीवनको मुख्य उद्देश्य हाम्रो शरीरलाई सन्तुष्ट पार्नु होइन, हाम्रो मुख्य लक्ष्य संसारमा सबैभन्दा राम्रो बाइक चलाउनु, छिमेकमा सबैभन्दा अग्लो घर निर्माण गर्नु, संसारको पहिलो व्यक्ति बन्नु होइन, हाम्रो मुख्य उद्देश्य परमेश्वरको महिमा गर्नु र उहाँमा आनन्दित हुनु हो। र जबसम्म तपाईँ स्वर्गीय मनका हुनुहुन्न तबसम्म तपाईँ उहाँको महिमा गर्न सक्नुहुन्न, तपाईँ उहाँमा आनन्दित हुन सक्नुहुन्न। त्यसैले तपाईँसँग जे छ, तपाईँले जस्तोसुकै काम गरिरहनु भएको छ, तपाईँको अध्ययनमा तपाईँले कसो गरिरहनु भएको छ, जसो गरिरहनु भएको होस्, तपाईँले जतिसुकै तलब कमाइराख्नु भएको होस्, कुनै त्यो गिल्ट फिल नगरिकन, पछुतो बिना, दोष महसुस नगरिकन तपाईँ ती कुराहरूको उपभोग गर्न सक्नुहुन्छ। तर तपाईँ ती कुराहरूमा मन लगाउन सक्नुहुन्न, आफ्नो दिमागलाई यस संसारका कुराहरूले भर्न सक्नुहुन्न, त्यो गर्न मिल्दैन। हाम्रो जेठा छोरालाई टोय त्यो कारहरू असाध्यै मनपर्छ, र जब पनि उसले नयाँ कार पाउँछ उसले कार एकछिन पनि छोड्न चाहँदैन, बोकेर हिँडिरहन्छ जता पनि। ऊ आफ्नो कारसँगै सुत्छ, कारसँगै खान्छ, कार बोकेरै नुहाउँछ, ऊ कार लिएर स्कुल जान्छ। उसले कार बिना एक क्षण पनि बिताउन सक्दैन, उसको दिमाग त्यो ब्रेन कारले भरिएको हुन्छ। यो संसारको कुराहरूलाई लिएर हामीमध्ये धेरैजना यस्तै छौँ, हामी संसारका चिजहरूलाई प्रेम गर्छौँ, हामी तिनीहरूसँग प्रीति गाँस्छौँ, हामी संसारका चिजहरू पनि एक क्षण पनि सोच्न सक्दैनौँ। परिवार, घर, राम्रो जागिर हुनु गलत होइन, बचत गर्नु गलत होइन, तर तपाईँको प्राणको लागि, तपाईँको प्राणको लागि तिनीहरूसँग प्रेममा पर्नु, प्रीति गाँस्नु चाहिँ एकदमै खतरनाक हुन्छ। तपाईँले ती कुराहरूमा आफ्नो मन लगाउन मिल्दैन। यी परमेश्वर दिनुभएको असल गिफ्ट हुन्, असल उपहार हुन्, दानहरू हुन्, यसको हामी उपभोग गर्न सक्छौँ, तर परमेश्वरलाई नै प्रतिस्थापित गर्ने गरी होइन। मलाई रातको समयमा ड्राइभ गर्न एकदमै गाह्रो हुन्छ, किनभने अर्को दिशाबाट आइरहेको गाडीहरूको बत्तीहरूले मेरो ध्यान एकदमै खिच्छ र मेरो आँखा खालि त्यही बत्तीहरूमै जान्छ, र एकछिनपछि मेरो आँखा एकदमै मधुरो हुन्छ, धमिलो हुन्छ, र म स्पष्ट रूपमा देख्न एकदमै सङ्घर्ष गर्छु। त्यो गाडीको लाइट आफैमा खराब होइन, वास्तवमा त्यो आवश्यक छ, त्यसले बाटोहरू देखाउँछ, तर यदि मैले गाडीको लाइटमा हेरिरहेँ भने, मेरो ध्यान त्यहाँ भयो भने, यो मेरो लागि एकदमै हानिकारक बन्न सक्छ। त्यस गरी यस संसारमा परमेश्वर दिनुहुने उपहारहरू असल छन्, यी कुराहरू हामी उपभोग गर्न सक्छौँ, तर जब हाम्रो आँखा यी कुराहरूमा ध्यान केन्द्रित हुन्छ, जब हामी यी कुराहरूलाई नै हेरिरहन्छौँ, जब हामी यी कुराहरूलाई एकरो लगाएर हेर्छौँ भने, यसले हाम्रो प्राणलाई हानि पुर्याउन सक्छ र तपाईँले मलाई आत्मिक तवरमा अन्धो बनाउन सक्छ, र फलस्वरूप हामी माथि हेर्नुको साटो, ख्रिस्टलाई हेर्न साटो, आत्मिक कुराहरूको चाह गर्नुको साटो हामी तल हेर्न पुग्छौँ, पृथ्वी कुराहरू मन लाग्न पुग्छौँ, र ख्रिस्टलाई हेर्नुको साटो तपाईँ आफ्नो विवाहलाई हेर्न थाल्नुहुन्छ, तपाईँ आफ्नो सम्पत्तिलाई हेर्न थाल्नुहुन्छ, तपाईँ आफैलाई हेर्न थाल्नुहुन्छ, तपाईँ आफ्नो शरीरलाई हेर्न थाल्नुहुन्छ, तपाईँ आफ्नो छोराछोरीलाई हेर्न थाल्नुहुन्छ, तपाईँ अन्य मानिसहरूलाई हेर्न थाल्नुहुन्छ। त्यसकारण माथि कुराहरूमा मन लगाऊ भने पावल भन्छन्। पहिलो कुरो थिए 7:29-31 पावल भन्छन्, भाइ हो मेरो भन्ने कुरा यही हो कि समय थोरै छ, र अब उपरान्त पत्नी हुनेहरू पत्नी नभएकाहरू जस्तै भएर रहन्, शोक गर्नेहरू शोक नगरेकाहरू जस्ता, र हर्ष मनाउनेहरू हर्ष नमनाउनेहरू जस्ता भएर रहन्, किनमेल गर्नेहरू आफूसँग केही नभए जस्तै रहन्, र तिनीहरू जसले संसारको थोकहरू उपभोग गर्छन् तिनमा आफ्नो केही चासो नभए जस्तै गरून्, किनकि संसारको वर्तमान रूप बितेर जाँदैछ। सो प्रियहरू, ख्रिस बाहेक अरू कुनै पनि चिजलाई त्यति प्रिय नठान्नुहोस्। तपाईँले प्रिय ठान्नुभएको, समात्नु भएको त्यो सबै थोक एक दिन धुलोमा परिणत भएर झर्नेछ। र यहाँ पावल भन्छन्, यदि तपाईँ र म ख्रिससँग जी उठाएका छौँ भने माथिको कुराहरूको खोजी गर, ख्रिसलाई खोज्नुहोस्, माथिको कुराहरू खोज्नुहोस्, यस पृथ्वीमा भएका कुराहरू होइन। अर्को शब्दमा भन्यो भने पावलले यसो भनिरहेका छन् कि सांसारिक मनको नहौ, डोन्ट बी वर्ल्डली, स्वर्गीय मनको हौ, बी हेभनली माइन्डेड। यदि प्रियहरू तपाईँ अझै पनि यस संसारको कुराहरूको पछि लागिरहनु भएको छ भने, ओ प्रियहरू, तपाईँले आफैलाई जाँच्नुपर्ने हुन्छ कि म ख्रिस्टसँग जी उठाइएको छु। यो तपाईँलाई स्वर्गीय कुराको चाह छैन, ख्रिस्टको तपाईँलाई वास्ता छैन, पवित्रता विषय तपाईँको निम्ति एकदमै नौलो विषय फोरेन नौलो टपिक बन्छ भने तपाईँ संसारसँग एकदमै सुपरिचित घुलमिल हुनुहुन्छ तर परमेश्वरको कुराहरूसँग तपाईँ अनौठो आगन्तुक हुनुहुन्छ भने तपाईँले आफूलाई जाँच्नुपर्ने हुन्छ कि तपाईँ नयाँ गरी जन्मिनु भएको छ किनकि नयाँ गरी जन्मिएको मानिसहरूले ख्रिस्टसँग उठाएको मानिसहरूले माथिको कुरा मन लाउँछ पापमा मरेको मानिसले पृथ्वीको कुरा मन लाउँछ तपाईँ केमा मन लगाउनुहुन्छ त्यसले के देखाउँछ तपाईँ कस्तो क्रिस्चियन हुनुहुन्छ प्रियहरू तपाईँले स्वर्गमा महत्त्व ठानिने कुराहरू अनन्तकालसँग महत्त्व राख्ने कुराहरूमा आफ्नो मन लगाउनुपर्छ त्यो एक्सपायरी डेट भएका कुराहरूमा आफ्नो मन नलगाउनुहोस् पृथ्वी भएको सबै कुराहरूमा एक्सपायरी डेट छ यो एक दिन एक्सपायर हुनेछ उपभोग गर्नुहोस् यस तर त्यसमा जीवन नदेख्नुहोस् त्यसमा सन्तुष्टि नखोज्नुहोस् त्यसको पछि नलाग्नुहोस् यदि तपाईँ आज नै मर्नुभयो भने तपाईँको आयु लामो होस् मेरो कामना छ तर यदि तपाईँ आजै मर्नुभयो भने कसलाई के थाहा कसको उमेर कति छ कसको आयु कति छ कसलाई के थाहा र तपाईँ आज मर्नु भएर स्वर्ग पुग्नुभयो भने तपाईँले स्वर्गमा के देख्नुहुन्छ होला के देख्नुहुन्छ होला स्वर्गमा तपाईँले स्वर्गमा ख्रिस्टलाई देख्नुहुनेछ तपाईँले स्वर्गमा उहाँको पवित्रता र प्रेम देख्नुहुनेछ त्यो बाहेक तपाईँले न त संसारको भौतिक कुराहरू देख्नुहुनेछ न त पापमय कुराहरू नै देख्नुहुनेछ यु वोन्ट सी एनी भाइसेस तपाईँले केही देख्नुहुनेछ तपाईँ स्वर्गमा तपाईँले आफ्नो स्कुटर घर तपाईँको मनपर्ने फोन तपाईँको बेस्ट ब्रान्डेड जुत्ता केही पनि देख्नुहुन्न तपाईँले आफ्नो फर्निचर धनी पूर्जा केही पनि देख्नुहुन्न न त स्वर्गमा तपाईँले व्यभिचार देख्नुहुन्छ न त स्वर्गमा तपाईँले अशुद्धता देख्नुहुन्छ कामुकता खराब इच्छा लोभ रिस क्रोध डाह निन्दा आफ्नो मुखबाट निस्किने फोहोर बोली जुन पावर ल्याए पछि पाँचदेखि उता यहाँनिर लिस्ट गर्छन् यो कुनै पनि कुरा देख्नुहुन्न तपाईँले यसो माथि केही पनि पाउनुहुन्न किनकि यी दुवै संसारका हुन् त्यसरी प्रियहरू माथिको कुरामा मन लगाउनुहोस् पृथ्वी भएको कुरामा होइन सो मानिसको नजरमा आफ्नो आमा बुबा शिक्षकहरू साथीहरू जीवनसाथीको नजरमा मूल्यवान ठानिने कुराहरूमा होइन त्यसको पछि होइन तर ख्रिस्टको नजरमा मूल्यवान ठानिने कुराहरू पछि भाग्नुहोस् अक्सर हामी ख्रिस्टियनहरू हाम्रो ध्यान भनेको मेरो बाबाआमालाई के कुराले खुसी पार्छ मेरो समाजले कुन कुरालाई मूल्यको ठान्छ त्यो कुराहरूको पछि हामी लागिरहेको छौँ तर हामी त ख्रिस्टको सामु जुन कुरा मूल्य राख्छ जुन कुरा एकदमै प्रेसियस हुन्छ त्यो कुराको पछि लाग्नुपर्ने हुन्छ त्यस कारण पावल भन्छन् यहाँनिर माथि कुराहरूको खोजी गर जहाँ ख्रिस्ट हुनुहुन्छ जहाँ ख्रिस्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ हामी ख्रिस्टको नजरमा जुन कुराले मूल्य राख्छ महत्त्व राख्छ त्यो कुराहरूको पछि लाग्न चाहन्छौँ ख्रिस्ट जहाँ हुनुहुन्छ त्यहाँ पाइने कुराहरूको पछि हामी लाग्न चाहन्छौँ ख्रिस्ट राजा हुनुहुन्छ उहाँ परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ उहाँ सबै कुराभन्दा माथि हुनुहुन्छ उहाँ शासकहरू र अधिकारहरू स्वर्गदूतहरू र स्वर्गीय प्राणीहरूभन्दा पनि माथि हुनुहुन्छ उहाँ सम्मान शक्ति र अधिकारको त्यो स्थानमा हुनुहुन्छ दाहिने बाहुलीपट्टिले त्यो देखाउँदछ अनि तपाईँ र म आत्मिक रूपमा त्यहीँ छौँ ख्रिस्टसँग छौँ शासन गरिरहेका छौँ र एक दिन हामी शारीरिक रूपमा त्यहाँ हुनेछौँ त्यसैले हामी जहाँ छौँ र हामी जहाँ पुग्नेछौँ हाम्रो गन्तव्य हामी त्यही कुरामा हामीले मन लगाउनुपर्ने हुन्छ कहिलेकाहीँ हामी यसो भन्ने गर्छौँ कि मेरो शरीर यहाँ भए पनि मेरो मन त अर्कै ठाउँमा छ मेरो हृदय अर्कै ठाउँमा छ मेरो शरीर जापानमा छ तर मेरो हृदय त नेपालमै छ पावलले यही कुरा गरिरहेका छन् शरीरमा हामी संसारमा छौँ तर हाम्रो मन स्वर्गमा हुनुपर्ने हो हाम्रो हृदय ख्रिस्टमा हुनुपर्ने हो सो प्रिय तपाईँलाई म प्रश्न सोधौँ कि तपाईँले स्वर्गमा ख्रिस्टसँगै हुने बारेमा सोच्नु भएको थियो अन्तिम पटक कहिले थियो माथि कुराहरूमा तपाईँले मन लगाउनु भएको अन्तिम पटक कहिले थियो पढाइको दौरानमा सेवकाईको दौरानमा कतै हामीले माथि कुराहरूमा मन त लगाउनु बिर्सिरहेको छैनौँ यदि हामी ख्रिस्टसँग जी उठाएका छौँ भने हामीले माथि कुराहरूको खोजी गर्नुपर्छ जहाँ ख्रिस्ट हुनुहुन्छ र नकारात्मक रूपमा पावल भन्छ हामीले पृथ्वीमा भएको कुराहरूमा मन लगाउनु हुँदैन पद दुईको खण्ड खमा यहाँनिर दिएको छ सो किन हामीले पृथ्वी भएको कुराहरू मन लगाउनु हुँदैन पद तिनलाई एकपल्ट हेर्नुहोस् न पद तिनलाई किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन ख्रिस्टमा परमेश्वरसँग लुकाइएको छ। यसो झट्ट हेर्दाखेरि अलिकति पावल कुरा बाजे जस्तो देखिन्छ। पद एकमा पावल भन्छन् तिमीहरू ख्रिस्टसँग जी उठाइएका छौ, र पद तिनमा पावल भन्छ तिमीहरू मरिसकेका छौ। सो पावलले भन्नु खोजेको के हो, हामी मरेका छौँ कि हामी जीवित छौँ? हामी दुवै, हामी मरेका पनि छौँ, हामी जीवित पनि छौँ। सो हामी संसारको निम्ति मरेका छौँ, जुन तिन पदले देखाउँदछ, र हामी ख्रिस्टसँगै जी उठाइएका छौँ, एक पदले देखाउँदछ। सो हामी संसारको निम्ति मरेका र ख्रिस्टसँग जी उठेकाले हामीले माथिको कुरा खोजी गर्नुपर्छ, पृथ्वीमयका कुराहरूको होइन। यहाँ दोस्रो पावल भन्छ कि हाम्रो जीवन परमेश्वरसँग ख्रिस्टसँग लुकेको छ, त्यसकारण हामीले पृथ्वी कुराहरूमा मन लगाउनु हुँदैन। सो हाम्रो आत्मिक पुनरुत्थान अदृश्य छ यसको अर्थ। हाम्रो जीवन ख्रिस्टसँग लुकेको छ भन्नुपर्छ, यो हाम्रो मुक्ति मानिसहरूको नजरमा अदृश्य छ। हामी स्वर्गीय स्थानमा ख्रिस्टसँग बसालिएको कुरा संसारको नजरमा अदृश्य छ, लुकेको छ। हाम्रो स्वर्गीय नागरिकता मानिसहरूलाई थाहै छैन। हामी अरू जस्तै देखिन्छौँ, हामी एउटै पसलमा जान्छौँ, लगभग उही खाना खान्छौँ, त्यही तरकारी बजारमा हामी किनमेल गर्छौँ, उही काम गर्छौँ, त्यही एउटै सवारी हामी चढिरहेका हुन्छौँ, हामी उनीहरू जस्तै देखिन्छौँ। तर हामी फरक छौँ। फरक यही कि हामीहरू मरेका छैनौँ, अब हामी जीवित भएका छौँ। जबकि आम मानिसहरू मरेका छन्, आत्मिक तवरमा उनीहरू मरेका छन्, तर हामी जीवित भएका छौँ, हामी स्वर्गको नागरिक हौँ। र प्रियहरू यो नबिर्सिनुहोस्, तपाईँ जब तपाईँ काममा जानुहुन्छ, जब तपाईँ अध्ययन गर्न कलेज जानुहुन्छ, जब तपाईँ किनमेल गर्नुहुन्छ, जब तपाईँ यात्रा गर्नुहुन्छ, तपाईँको जीवन ख्रिस्टमा लुकेको छ भनेर कहिले पनि नबिर्सिनुहोस्। तपाईँ संसारका मानिसहरूभन्दा भिन्न हुनुहुन्छ। त्यस कारण त तपाईँका मित्रहरूले, समाजले, यहाँसम्म कि तपाईँका आमा बुबाले पनि तपाईँको जीवनको उद्देश्य र प्राथमिकताहरू बुझ्दैनन्। ख्रिस्टको आदर गर्नु र उहाँको विरुद्धमा ख्रिस्टको अनादर गर्नु र ख्रिस्टको विरुद्धमा पाप गर्नुभन्दा तपाईँले आफ्नो जीवन गुमाउन तयार हुनुहुँदा मान्छेले बुझ्दैन। आफ्नो इमान्दारितासँग सम्झौता गर्नुको साटो र काममा अन्य पापहरूमा सामेल भएर राति रात होइन रातारात धनी हुनुको साटो तपाईँ जागिरबाट निकालिन तयार हुँदाखेरि संसारले बुझ्दैन, किनकि तपाईँको जीवन ख्रिस्टमा लुकाइएको छ। जब तपाईँ आफ्नो परीक्षामा फेल हुन इच्छुक हुनुहुन्छ, तयार हुनुहुन्छ, तर चिट चोर्न चाहनुहुन्न, संसारले बुझ्दैन। सबैले चोरिरहेको हुन्छ तर तपाईँ चोर्न चाहनुहुन्न, यो कुरा संसारले बुझ्दैन। आफ्नो सुनौलो भविष्यको लागि विदेश जानुको साटो, सुसमाचार खातिर नेपालमै बस्न तयार हुनुहुँदा मानिसहरूले बुझ्दैन, किनकि तपाईँको जीवन ख्रिस्टमा लुकाइएको छ। तपाईँको जीवन ख्रिस्टमा तपाईँ देख्नुहुन्छ, तपाईँ ख्रिस्टमा जीवन देख्नुहुन्छ, अनि उहाँलाई चिन्नु, उहाँलाई चिनाउनु जस्तो सौभाग्य अरू केही पनि छैन। तपाईँले मेरो जीवन ख्रिस्टमा लुकेको छ भन्नु गर्थे यही हो कि संसारले यो जीवन देख्दैन, हाम्रो आत्मिक पुनरुत्थान देख्दैन। त्यसकारण हामी हाम्रो जीवनमा ख्रिस्टको चाह गर्ने कुरा मानिसहरूको निम्ति मूर्खता लाग्छ। के भएको यसलाई, के भएको यो सबै उसको दौतरीहरूले साथीभाइले प्रगति गर्छ, यो चाहिँ यसो भन्ने लागिरहेको छ। किनकि तपाईँ भिन्न हुनुहुन्छ, तपाईँ फरक हुनुहुन्छ। हाम्रो जीवन ख्रिस्टमा लुकेको छ भन्नुको अर्थ खालि तपाईँ मेरो जीवन संसारको लागि अदृश्य छ मात्र होइन, तर यसको अर्थ यो पनि हुन्छ कि तपाईँको जीवन ख्रिस्टमा सुरक्षित छ, ख्रिस्टमा लुकेको छ, ख्रिस्टमा सुरक्षित छ, कि तपाईँ परमेश्वरको प्रेमद्वारा अनन्तकालसम्म सुरक्षित हुनुभएको छ, अनि कुनै पनि कुराले तपाईँलाई उहाँको प्रेमबाट अलग गर्न सक्दैन। कुनै पनि मानिसले तपाईँलाई उहाँको प्रेमबाट अलग गर्न सक्दैन। कुनै दरिद्रता, कुनै रोग, कुनै दुःखले तपाईँले उहाँको हातबाट अलग गर्न सक्दैन, तपाईँ उहाँमा सुरक्षित हुनुहुन्छ। हाम्रो जीवन ख्रिस्टमा लुकेको छ, तर यो जीवन सधैँभरि लुक्नेवाला छैन, एक दिन यो प्रकट हुनेछ। यसले हामीलाई वचनको दोस्रो अथवा सरी तेस्रो बुदातर्फ डोर्याउँछ, हाम्रो भविष्यको महिमातर्फ। विगतको वास्तविकतालाई हामीले हेऱ्यौँ, हाम्रो वर्तमानको हाम्रो जिम्मेवारीलाई हेऱ्यौँ, र भविष्यको हाम्रो महिमालाई हेर्नेछौँ। हाम्रो विगतको वास्तविकता यो कि हामी ख्रिस्टसँग जी उठाइएका थियौँ। हाम्रो वर्तमान जिम्मेवारी भनेको हामीले ख्रिस्टको खोजी गर्नुपर्छ, र हाम्रो भविष्यको महिमा भनेको पनि अरू कोही नभएर ख्रिस्ट नै हुनुहुन्छ। र तपाईँले एकदेखि चार पदमा तपाईँले ध्यान दिनुभयो भने सबभन्दा बढी दोहोरिएको शब्द भनेकै ख्रिस्ट हो। यो ख्रिस्ट केन्द्रित जीवन जिउने विषयमा यहाँनिर पावलले कुरा गरिरहेका छन्। जबकि मानिसहरू उपासना केन्द्रित, व्यक्तिगत अनुभव केन्द्रित जीवन जिउने बारेमा मानिसहरूले सिकाइरहेका हामी देख्दछौँ। पद चारलाई हेर्नुहोस् न, एकपल्ट पद चारलाई। ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। सो ख्रिस्ट हाम्रो जीवन हुनुहुन्छ। कति मानिसहरूको लागि खेलकुद नै उनीहरूको जीवन हो, कति मानिसहरूको लागि व्यवसाय उनीहरूको जीवन हो, कति मानिसहरूको लागि उनीहरूको करियर उनीहरूको जीवन हो, कति मानिसहरूको लागि सङ्गीत नै उनीहरूको जीवन हो, कति मानिसहरूको निम्ति सम्बन्ध उनीहरूको निम्ति जीवन हो, खाना उनीहरूको जीवन हो। तर तपाईँ र मेरो निम्ति जो ख्रिस्टसँग जी उठाएको छ, हाम्रो लागि ख्रिस्ट हाम्रो जीवन हुनुहुन्छ। सो प्रियहरू, हाम्रो जीवनको अर्थ र पहिचानको अन्तिम स्रोत ख्रिस्टमा पाइन्छ, अरू कुनै कुरामा होइन। ख्रिस्ट हाम्रो जीवन हुन्छ, ख्रिस्टले हामीलाई जीवन मात्र दिनु भएन तर उहाँ स्वयं हाम्रो जीवन हुनुहुन्छ। ख्रिस्ट उहाँको आत्माद्वारा हामीमा बास गर्नुहुन्छ र हामी उहाँको लागि जिउँछौँ, अनि उहाँसितको हाम्रो एकता र यस आत्मिक पुनरुत्थानले हामीलाई भक्तिको जीवन जिउन मद्दत गर्दछ। तर यसको अर्थ यो होइन कि जीवनमा पापसँग कुनै सङ्घर्ष हुँदैन। यसको अर्थ पवित्रता र भक्तिको जीवन जिउन सजिलो हुन्छ भन्ने होइन। अहिले हामी पवित्रता र भक्तिको जीवन जिउन सङ्घर्ष गरिरहेका छौँ, तर यो सङ्घर्ष एक दिन अन्त हुनेछ, किनभने एक दिन ख्रिस्ट फर्किनुहुनेछ र उहाँ प्रकट हुनुहुँदा हामीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौँ। त्यस कारण पहिलो युना 3:2-3 युना भन्छन्, प्रियो अहिले हामी परमेश्वरको सन्तान हौँ र हामी के हौँला सो अहिलेसम्म प्रकट भएको छैन, यति जान्दछौँ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौँ, अनि उहाँ जस्तो पवित्र हुनुहुन्छ उहाँमाथि यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ। हाम्रो भविष्य महान छ, गौरवशाली छ, उद्देश्यको छ, तर अक्सर दुःखको कुरा हामी हाम्रो महान भविष्यको महिमाको प्रकाशमा जिउन चुकिरहेका छौँ। अस्थायी कुराहरूले, टेम्पोररी कुराहरूले अनन्ततालाई ओझेलमा पारिदिइरहेको हुन्छ। हामी हाम्रो भविष्यको महिमाप्रति अन्धो हुन पुग्छौँ र हाम्रो आँखाले 60-70 वर्षभन्दा पर देख्दैन, त्यस कारण हामी केवल तलकै कुराहरू मन लगाउँछौँ र 60-70 वर्षकै लागि हामी जिउन चाहन्छौँ र 60-70 वर्षको निम्ति हामी मेहनत गर्छौँ र त्यही नै हाम्रो निम्ति जीवनको सबभन्दा ठुलो लक्ष्य बन्न पुग्छ। त्यसैले हामी तुरुन्तै सन्तुष्टि खोज्छौँ, तत्कालीन सन्तुष्टिको पछि लाग्छौँ, हामी छिट्टो परिणाम चाहन्छौँ, जे कुरा पनि हामी तुरुन्तै चाहन्छौँ, हामी पर्खिन सक्दैनौँ, हामी धैर्यता गुमाउँछौँ। तपाईँलाई बाइबलमा पाइने एसाप र याकुबको कथा याद छ? एसाप र याकुबको कथा, एसापले तिनी असाध्यै भोकाएको बेलामा आफ्नो जन्मसिद्ध ज्येष्ठ अधिकार एक कचौरा दालमा बेचे, जन्मसिद्ध ज्येष्ठ अधिकार एक कचौरा एक बोटुका दालमा बेचे। तिनले तुरुन्तै आफ्नो भोक मेटाउने कोसिस गरे र यसो गर्दा तिनले आफ्नो जन्मसिद्ध अधिकार गुमाइदिए। त्यसै गरी क्षणिक सुखको खातिर अनन्ततालाई बलि गरेर हामी अक्सर एसाप जस्तै बन्न पुग्छौँ, वर्तमान कुराहरूको पछि हामी लाग्छौँ र अनन्ततालाई हामी गोली ठोकिदिन्छौँ। सुप्रिय, धेरै ख्रिस्टियनहरू ख्रिस्ट केन्द्रित जीवन बिताउन जिउन असफल हुनुको कारण, एउटा कारण भनेको तिनीहरू ख्रिस्टको दोस्रो आगमनबारे अनभिज्ञ हुनु पनि हो। धेरै ख्रिस्टियनहरू ख्रिस्टको दोस्रो आगमन नभएजै गरी जिइरहेका हुन्छन्। तर प्रियहरू, वास्तविकता यही हो कि ख्रिस्ट एक दिन फर्की आउनुहुनेछ, अनि जब उहाँ फर्किनुहुनेछ ख्रिस्टसँग जी उठाएकाहरूको शरीरसँगको त्यो लडाइँ समाप्त हुनेछ, किनकि हामी पनि उहाँसँग प्रकट हुनेछौँ, हामी सिद्ध हुनेछौँ, हामी उहाँका सिद्ध सन्तानको रूपमा प्रकट हुनेछौँ, हाम्रो हामी पवित्र र निर्दोष प्रस्तुत हुनेछौँ। हामी ख्रिस्टको दोस्रो आगमनको दिनमा उहाँसँगै महिमामा प्रकट हुनेछौँ र ख्रिस्टमा बौरी उठाइएकाहरू, ख्रिस्टमा जी उठाएका लागि यो ख्रिस्टको दोस्रो आगमनको कुरा सुसमाचार हो, यो गुड न्युज हो। तर यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, यदि तपाईँ ख्रिस्टको चेला होइन भने, यो यसु ख्रिस्टको दोस्रो आगमन तपाईँको निम्ति एकदम भयानक समाचार हो, यो गुड न्युज होइन, ब्याड न्युज हो, किनभने यसु ख्रिस्टको दोस्रो आगमनले न्याय ल्याउनेछ, ख्रिस्टले सारा संसारको न्याय गर्नुहुनेछ, सबैजना उहाँको न्याय आसनको सामु खडा हुनेछन्, लाइन लगाएर खडा हुनेछन् र ख्रिस्टले प्रत्येकको न्याय गर्नुहुनेछ, अनि त्यस दिन कुनै दया बाँकी रहने छैन, किनभने ख्रिस्टले दया अहिले नै दिइसक्नु भएको छ। यसैले मेरा मित्रहरू, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, यदि तपाईँ ख्रिस्टका चेला होइन भने, म तपाईँलाई विन्ती गर्छु आफ्नो पापहरूबाट फर्कनुहोस् र ख्रिस्टमा भरोसा गर्नुहोस्, उहाँले तपाईँलाई जीवन दिन सक्नुहुन्छ, त्यही जीवन दिने उद्देश्यले येशू ख्रीष्ट आजभन्दा 2000 वर्ष पहिले संसारमा मानिस बनि आउनुभयो र मानिसको साटोमा उहाँ क्रुसमा मर्नुभयो, गाडिनुभयो, त्यसरी दिनमा जीवित भयो, उठ्नुभयो, स्वर्ग फर्किजानुभयो। यसरी एक दिन उहाँ फेरि फर्किआउनुहुनेछ, फेरि जीवन दिनलाई होइन, फेरि क्रुसमा मर्नलाई होइन, तर सबैलाई न्याय गर्नलाई उहाँ फर्किआउनुहुनेछ। र त्यो न्यायबाट कोही पनि उम्किनेवाला छैन, त्यहाँ लुक्नलाई कुनै ठाउँ हुने छैन, सबैले थुमाको त्यो क्रोधको सामना गर्नुपर्नेछ। र परमेश्वरको क्रोधको सामना गर्ने कुरा सबैभन्दा डरलाग्दो कुरा हो। म तपाईँलाई तर्साएर डर देखाएर क्रिस्चियन बनाउन खोजिरहेको छैन, म केवल विश्वासयोग्य र इमान्दार हुने प्रयास गर्दैछु र तपाईँलाई वास्तविकता बताउन प्रयास गर्दैछु, जुन कुरा कसैले पनि तपाईँलाई बताउनेवाला छैन। त्यस कारण प्रियहरू, ख्रिस्टमा आउनुहोस्, ख्रिस्टमा विश्वास गर्नुहोस्। सो प्रिय क्रिस्चियनहरू, यदि तपाईँ ख्रिस्टसँग जी उठाइनु भएको क्रिस्चियनहरू भने तपाईँहरू मेरो निम्ति एकदमै गौरवशाली भविष्य आउँदैछ। महिमाको यो आशा दुःखको समयमा, कष्टको समयमा तपाईँ र मेरो प्राणको लागि एउटा लङ्गर हो। लङ्गर, तपाईँ लङ्गर थाहा छ, लङ्गरले जहाजलाई त्यो छालले यताउति जानबाट रोक्दछ, त्यो फलामको लङ्गरले। महिमाको यो आशा, ख्रिस्टको आगमन, यो भविष्यको यो आशा, यो महिमा तपाईँ र मेरो जीवनको निम्ति लङ्गर हो। जब तपाईँ आफ्नो स्वास्थ्य गुमाउनुहुन्छ, जब तपाईँ आफ्नो प्रियजनहरू गुमाउनुहुन्छ, जब तपाईँ कष्ट भएर जानुहुन्छ, ख्रिस्ट प्रकट हुनुहुनेछ र ख्रिस्टसँगै तपाईँ पनि प्रकट हुनुहुनेछ भन्ने कुराले तपाईँलाई सम्हाल्नेछ। त्यस कारण प्रियहरू, माथि कुरा मन लगाउनुहोस्, ख्रिस्टतर्फ आफ्नो मन लगाउनुहोस्, ख्रिस्टमा आफ्नो आँखा लगाउनुहोस्, माथि कुरा मन लगाउनुहोस्, ख्रिस्टलाई आफ्नो जीवनको लक्ष्य बनाउनुहोस्, ख्रिस्टको पछि लाग्नुहोस्, जीवनको पछि भाग्नुहोस्। र माथि कुरा मन लगाउने, ख्रिस्टको पछि भाग्ने एउटै मात्र तरिका छ, एउटै मात्र तरिका छ, अनि यो तरिका भनेको परमेश्वरको वचनको नियमित विद्यार्थी बनेर। तपाईँ ख्रिस्टको पछि लाग्न चाहनुहुन्छ, माथि कुरा मन लगाउन चाहनुहुन्छ भने तपाईँले आफ्नो दिमागलाई, हृदयलाई यो पुस्तक परमेश्वरको वचनले भर्नुपर्ने हुन्छ। तपाईँ परमेश्वरको वचनको नियमित विद्यार्थी बन्नै पर्ने हुन्छ, तपाईँले वचन अध्ययन गर्नै पर्ने हुन्छ, यस वचनमा तपाईँले मनन गर्नै पर्ने हुन्छ, तपाईँले यो वचनलाई कण्ठस्थ पार्नै पर्ने हुन्छ, तपाईँले आफ्नो यो वचनलाई आफ्नो हृदयमा भण्डार गरेर राख्नै पर्ने हुन्छ। यो बाइबललाई सिरानी मुनि राखेर, टेबलमा राखेर कुनै जादु हुनेवाला छैन। अन्धविश्वासी नबन्नुहोस्, वचनद्वारा जिउनुहोस्। तपाईँले हरेक बिहान, त्यसो हरेक बिहान तपाईँको कार्यसूचीमा पहिलो कुरा भनेको परमेश्वरको वचन अध्ययन हुनुपर्छ। पहिलो कुरा तपाईँले आफूलाई बारम्बार सम्झाउनुपर्छ, आफैसँग तपाईँले कुरा गर्नुपर्ने हुन्छ कि तपाईँको जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईँको काम होइन, तपाईँको अध्ययन होइन, तर तपाईँको प्राण हो, जुन प्राण ख्रिस्टको रगतद्वारा किनिएको छ। यदि तपाईँ ख्रिस्टको नजिक रहन चाहनुहुन्छ भने, यदि तपाईँ हेभेनली माइन्डेड हुन चाहनुहुन्छ, यदि तपाईँ माथिका कुराहरूमा मन लगाउनु चाहनुहुन्छ भने, यदि तपाईँ ख्रिस्चियन परिपक्वतामा, ईश्वरभक्तिको जीवनमा, शुद्धतामा, पवित्रतामा वृद्धि हुन चाहनुहुन्छ भने, तपाईँ वचन खोलेर पढ्ने, ख्रिस्टलाई यो वचनमा खोज्ने मानिस बन्नै पर्ने हुन्छ। सुप्रियहरू, तपाईँ के खोजिराख्नु भएको छ? तपाईँ के को पछि भागिराख्नु भएको छ? आज तपाईँ चर्च किन आउनुभएको छ? के तपाईँले ख्रिस्टलाई खोजेको कारणले गर्दाखेरि हो कि चर्चमा आयो भने आशिष पाइन्छ, व्यवसाय राम्रो हुन्छ, पढाइमा राम्रो हुन्छ, विवाह राम्रो हुन्छ भनेर हो? तपाईँ के को पछि लाग्नुराख्नु भएको छ? तपाईँको जीवनको उद्देश्य के हो? तपाईँ के को लागि बाँचिराख्नु भएको छ? तपाईँ के को लागि जिइराख्नु भएको छ? तपाईँ के को पछि भाग्दै हुनुहुन्छ? यदि तपाईँ ख्रिस्टसँगै जी उठाइनु भएको छ भने, र यदि तपाईँ एक दिन ख्रिस्टसँगै प्रकट हुनुहुनेछ भने, हुन जाँदै हुनुहुन्छ भने, तपाईँले ख्रिस्ट नै खोज्नुपर्ने हुन्छ। तपाईँको जीवनको पछाडि ख्रिस्ट हुनुहुन्छ, तपाईँको जीवनको अगाडि ख्रिस्ट हुन्छ, तपाईँको जीवन अहिले यतिखेर पनि ख्रिस्ट हुनुपर्छ। उहाँलाई जान्ने तपाईँले लक्ष्य लिनुहोस्, उहाँलाई खुसी पार्ने लक्ष्य लिनुहोस्, उहाँलाई खोजी गर्ने तपाईँले चेष्टा गर्नुहोस्, उहाँलाई प्रेम गर्न तपाईँले प्रयत्न गर्नुहोस्, उहाँमा आफ्नो आनन्द खोज्नुहोस्। र भजनकारले भने जति, र भजनकारले जस्तै तपाईँले प्रार्थना गर्नुहोस्, स्वर्गमा तपाईँ बाहेक मेरो अरू को छ र पृथ्वीमा मैले चाहना गर्ने तपाईँ बाहेक अरू कोही छैन, केही छैन। मेरो तन र मन दुवै विफल होलान्, तर प्रभु सदा सर्वदाको निम्ति तपाईँ मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्छ। अनुसार प्रार्थना गर्छु।